আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহ রব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদাম বাইনাল মায়ে ওয়াত্তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন। আম্মা বাদ, ফাআউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম। মান আমিলা সালিহান মিন যাকারিন আও উনসা ওয়া হুয়া মুমিনুন ফালানুহইয়্যান্নাহু হায়াতান তাইয়্যিবা। সাদাকাল্লাহুল আজীম। আল্লাহুম্মা সাল্লি আলা সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন ওয়া আলা আলি সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন সালাতান দাঈমাতান বিদাওয়ামিল মালিকিল হাইয়্যিল কাইয়্যুম। আজ হাম আপকে সামনে ইমামুল আইম্মা সিরাজুল উম্মা হযরত ইমাম আবু হানিফা রাদি আল্লাহ তাআলা আনহু কে মুতালিক বয়ান করেঙ্গে। আপকা খানদানি পস মন্দর ইয়ে হ্যা কি ইরান মে এক খানদান আবাদ থা জো বহুত হি মুআজ্জিজ আর মুহতারম সমঝা যাতা থা। ইয়ে লোক আগ পরস্ত থে, আগ কি পূজা করতে থে। ইস খানদান কে এক ফর্দ জিনকা নাম জুতি থা, উনহোনে ইসলাম কবুল কিয়া। হযরত জুতি রহমতুল্লাহ আলাইহি জেসে হি ইসলাম কবুল কিয়া, উনকে খানদান ওয়ালে, কবিলে ওয়ালে আর ইলাকে ওয়ালে জিতনে ভি থে, ও সব উনকে দুশমন হো গয়ে। তরহ তরহ সে উনহে তকালিফ, পরেশানিয়া, আজিয়তে দেনি শুরু কি আর উনকা ওয়াহা রহনা দুশওয়ার হো গয়া। হযরত জুতি রহমতুল্লাহ আলাইহি জব ইয়ে দেখা তো আপনি আহলিয়া মোহতরমা কে সাথ হিজরত করকে ইরাক তশরিফ লে গে। পহলে আপ রহতে থে ইরান মে আর ওয়াহা সে হিজরত কি তো ইরাক তশরিফ লে গে। আর ইরাক কা দারুল খিলাফা উস ওয়াক্ত কুফা থা। ইয়ে দৌর থা হযরত আলী করমাল্লাহু তাআলা ওয়াজহুল করিম কি খিলাফত কা। হযরত জুতি রহমতুল্লাহ আলাইহি আপনি আহলিয়া কে সাথ কুফা মে রিহাইশ পজির হুয়ে আর হযরত আলী শের খুদা রাদি আল্লাহ তাআলা আনহু কি বারগাহ মে হাজির হতে রহে। আপকো হযরত আলী করমাল্লাহু তাআলা ওয়াজহুল করিম সে বড়ি মোহাব্বত আর আকীদত থি, আকসর উনকি বারগাহ মে হাজিরি দিয়া করতে থে। কুছ আরসে বাদ আল্লাহ তাআলা নে উনে এক ফরজন্দ সে নওয়াজা। উনহোনে আপনে ফরজন্দ কা নাম সাবিত রাখা আর উস নওমৌলুদ কো লেকার হযরত আলী শের খুদা রাদি আল্লাহ তাআলা আনহু কি বারগাহ মে হাজির হুয়ে। হযরত আলী করমাল্লাহু তাআলা ওয়াজহুল করিম নে উস বচ্চে কো আপনি গোদ মে লিয়া, দুআয়ে দি, উসকে সর পর শফকত আর মোহাব্বত সে হাত ফেরা। ওয়াক্ত গুজরতা গয়া, সাবিত বড়ে হুয়ে, জওয়ান হুয়ে, উনকি শাদি হুই আর আল্লাহ তাআলা নে উনহে এক ফরজন্দ সে নওয়াজা। উনহোনে উসকা নাম নুমান রাখা। ইয়ে ওহি আজীম শখসিয়ত হ্যায় জো আগে চলকর ইমাম আজম আবু হানিফা রাদি আল্লাহ তাআলা আনহু কে লকব সে মুলাক্কাব হুয়ে আর পুরি দুনিয়া মে মশহুর হুয়ে। ইসিলিয়ে আপকা নাম হ্যায় নুমান বিন সাবিত রাদি আল্লাহ তাআলা। আবু হানিফা আপকি কুনিয়ত হ্যায়। কুছ লোগো নে ইয়ে কাহা কি আপকি এক লড়কি সি জিসকা নাম হানিফা থা, উসকি ওয়াজহ সে আপনে আপনি কুনিয়ত আবু হানিফা রাখি। হালাঁকি ইয়ে বাত বিলকুল বেবুনিয়াদ হ্যায়। আপকি কোই সাহেবজাদি নেই থি, সির্ফ এক সাহেবজাদে থে জিনকা নাম থা হাম্মাদ। আবু হানিফা কুনিয়ত রাখনে কি বহুত সি ওয়াজহ হ্যায়। আচ্ছা, পহলে আপকা নাম নাম থা নুমান। আল্লামা ইবনে হাজার মক্কি রহমতুল্লাহ আলাইহি ইসকে মুতাল্লিক ফরমাতে হ্যায় আর বড়ি লতিফ বাত, লতিফ নুকতা বয়ান করতে হ্যায়। ফরমাতে হ্যায় নুমান কে মানা লুগত মে উস খুন কে হ্যায় জিস পর বদন কা সারা ঢাঁচা কায়েম হোতা হ্যায়। আর বাজ উলামা নে লিখা কে নুমান কে মানা রূহ কে ভি হ্যায় আর ইসকা মতলব ইয়ে হ্যায় কে দস্তুর ইসলামি মে ইমাম আজম আবু হানিফা রাদি আল্লাহ তাআলা আনহু কি জাত ওয়ালা সিফাত বমনজিলা রূহ কে হ্যায়। আপকি কুনিয়ত কে বারে মে বহুত সি রিওয়ায়তে মিলতি হ্যায়। সাহেবজাদে সির্ফ এক জিনকা নাম হাম্মাদ। एक कौन ये है कि हनीफा हनीफ का तानीस है, जिसके माना इबादत करने वाला और दीन की तरफ रगबत करने वाला, रागिब होने वाला। दूसरा कौल ये है कि आपके हनकह दर्स में कसीर तादाद में लोग आते थे, आपके कसीर तलामिजा थे, वो अपने साथ कलम और दवात लेकर आते थे। इराक में दवात को हनीफा कहते हैं, इस निस्बत से भी आपको अबू हनीफा कहा गया। और तीसरा कौल ये है कि आपकी कुन्नियत वज़ाई माना के एतबार से, यानी कुरान करीम में अल्लाह ताला ने फरमाया फत्तबिउ मिल्लत इब्राहीम हनीफा, तो इब्राहीम के दीन पर चलो। इमाम आजम अबू हनीफा रदी अल्लाह ताला ने उसी निस्बत से अपनी कुन्नियत अबू हनीफा इख्तियार की। इसका मतलब है बातिल अदियान को छोड़कर दीन हक को इख्तियार करने वाला। तो आपकी कुन्नियत है अबू हनीफा, नाम है नौमान और वालिद मोहतरम का नाम साबित। तो इस तरह हुआ नौमान बिन साबित अबू हनीफा आपकी कुन्नियत, तो इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु आप इसी कुन्नियत से मशहूर हुए। आपके सने विलादत में इख्तिलाफ है। खतीब बगदादी रिवायत करते हैं कि इमाम अबू हनीफा रदी अल्लाह ताला अन्हु की विलादत 61 हिजरी में और वफात 150 हिजरी में हुई, और अक्सरियत ने 80 हिजरी को तरजीह दी है। बाद मुहक्किकीन ने 70 हिजरी भी लिखा है, लेकिन अक्सरियत 80 हिजरी आपकी विलादत बासादत का सन बयान करते हैं। हजरत इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु के सिलसिले में नबी पाक अलैहिस्सलाम की एक बशारत भी उलमा ने लिखी है, और वो ये है, हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु रिवायत करते हैं कि हम नबी पाक अलैहिस्सलाम की खिदमत में हाजिर थे, उस मजलिस में सूरह जुमा नाजिल हुई, जब आपने इस आयत व आखरीन मिनहुम लम्मा यलहकु बिहिम इसकी तिलावत फरमाई, तो हाजरीन में से किसी ने सवाल किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिदा का उम्मी व अबी, हुजूर हमारे माँ बाप कुर्बान, वो कौन लोग हैं जो अभी तक हमसे नहीं मिले। यानी शायद में कहा गया ना कि दूसरे, तो सवाल किया वो दूसरे कौन हैं जो अभी तक हमसे नहीं मिले। नबी पाक अलैहिस्सलाम ने सुकूत इख्तियार फरमाया, कोई जवाब नहीं दिया। फिर सवाल किया, फिर आपने सुकूत इख्तियार किया, लेकिन जब बार बार सवाल किया गया तो हुजूर अलैहिस्सलाम ने हजरत सलमान फारसी रदी अल्लाह ताला अन्हु जो आपकी मजलिस में हाजिर थे, उनके कंधे पर अपना दस्ते मुबारक रखा और फरमाया, अगर ईमान सुरैया के पास भी होगा तो इसकी कौम के लोग उसे जरूर तलाश कर लें। लौ कानल ईमान इंद सुरैया लनालहु रिजालुन, इसकी कौम के लोग उसे जरूर तलाश कर लेंगे। तो उलमा ने यह लिखा कि इससे मुराद सिर्फ और सिर्फ हजरत इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु ही हो सकते हैं, और यकीनन है। उसकी वजह यह है कि उनके दौर में उन जैसा फकी, जहीन, फतीन, आलिम, मुत्तकी, परहेजगार, इबादत गुजार, ये तमाम औसाफ जिस शख्सियत में मौजूद थे वो इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु। फकाहत में आपका जो मकाम था, और दीगर उलमा जो उस वक्त मौजूद थे, सब ने आपको इमाम आजम तस्लीम किया और अपनी इल्मी हैसियत को आपके सामने झुका दिया और आपकी इल्मी बरतरी को तस्लीम किया। तो वो लिखते हैं कि इससे मुराद यकीनन इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु हैं, और वो इस बशारत के मिस्ताक हैं। दूसरी आपकी खसूसियत कि इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु ताबई हैं। देखिए, एक होता है सहाबी। सहाबी वो है जिसने ईमान की हालत में नबी पाक अलैहिस्सलाम की जियारत की और ईमान पर उसका खात्मा हुआ, वो है सहाबी। صحابی کو جس نے دیکھا وہ تابعی، اور تابعی کو جس نے دیکھا وہ تبع تابعی، اس طرح یہ سلسلہ آگے چلے گا۔ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا خیر القرون قرنی، تمام زمانوں میں بہترین زمانہ میرا، ثم الذین یلونہم ثم الذین یلونہم، پھر اس کے بعد والے، پھر اس کے بعد والے، یعنی جو ان سے ملے اور جو ان سے ملے۔ تو پہلے تو ہوئے صحابی، صحابی کو جس نے دیکھا وہ ہے تابعی۔ حضرت امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ کی ایک خصوصیت یہ بھی ہے کہ آپ تابعی ہیں، یعنی آپ نے صحابہ کی زیارت کی۔ علامہ ابن حجر مکی رحمۃ اللہ علیہ فرماتے ہیں کہ علامہ ذہبی نے ایک روایت، صحیح روایت بیان کی کہ امام ابو حنیفہ نے بچپن میں حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ کا دیدار کیا۔ تو آپ دیکھیں کہ صحابی کا دیدار کیا، تو جو صحابی کا دیدار کرے وہ کون ہے؟ تابعی۔ تو اس لحاظ سے امام اعظم تابعی ہیں، اور آپ نے خود فرمایا کہ میں نے کئی مرتبہ حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ کی زیارت کی، وہ سرخ خضاب لگاتے تھے، اور اکثر محدثین کا اتفاق ہے کہ تابعی وہ ہے جس نے کسی صحابی کا دیدار کیا ہو۔ تو اس سے یہ پتہ چلا کہ حضرت امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ تابعی ہیں۔ حضرت علامہ جلال الدین سیوطی رحمت اللہ علیہ، امام ابو معشر طبری شافعی علیہ رحمہ سے روایت کرتے ہیں کہ انہوں نے ایک رسالہ لکھا، اور اس میں لکھا کہ امام اعظم کی مروی احادیث، اس میں انہوں نے بیان کی اور فرمایا کہ امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ نے نبی پاک علیہ الصلوۃ والسلام کے 7 صحابہ سے ملاقات کی، 7، اور ان کے نام انہوں نے لکھے۔ حضرت سیدنا انس بن مالک رضی اللہ تعالیٰ عنہ، حضرت سیدنا عبداللہ بن حارث رضی اللہ تعالیٰ، حضرت سیدنا جابر بن عبداللہ رضی اللہ تعالیٰ، حضرت سیدنا ماقل بن یسار رضی اللہ تعالیٰ، حضرت سیدنا واصلہ بن الاسقا رضی اللہ تعالیٰ، حضرت سیدنا عبداللہ بن انیس رضی اللہ تعالیٰ، اور حضرت سیدتنا عائشہ بنت اجزت رضی اللہ تعالی عنہم اجمعین۔ یہ 7 صحابہ جن کی زیارت کی حضرت امام اعظم ابو حنیفہ رضی اللہ تعالی عنہ نے۔ اب آئیے اس کی تفصیل دیکھیں۔ وہ فرماتے ہیں کہ امام اعظم نے حضرت انس رضی اللہ تعالی عنہ سے 3 حدیثیں، حضرت سیدنا واصلہ رضی اللہ تعالی عنہ سے 2 حدیثیں، حضرت جابر، حضرت سیدنا عبداللہ بن انیس، حضرت سیدنا عائشہ بن اجزد اور حضرت سیدنا عبداللہ بن جزع، ان سے ایک ایک حدیث روایت فرمائی۔ پھر فرماتے ہیں آپ نے سیدنا عبداللہ بن ابی اوفا رضی اللہ تعالیٰ عنہ سے بھی ایک حدیث روایت کی، اور یہ تمام احادیث ان طریقوں کے سوا بھی وارد ہوئی ہیں۔ 7 صحابہ سے حضرت امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ نے روایت کی، آپ کو یہ شرف حاصل ہوا، ان کا دیدار، ان کی زیارت، ان کی صحبت، یہ سب آپ کو حاصل ہوئی۔ تو امام اعظم خود فرماتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کے 7 صحابہ کی زیارت کی، میں ان سے ملا ہوں اور میں نے ان سے احادیث سنی ہے۔ یہ آپ کی خصوصیت۔ آپ کا خاندانی پیشہ جو تھا، ذریعہ معاش، وہ تجارت تھا۔ ابتدائی تعلیم حاصل کرنے کے بعد تجارت کی جانب متوجہ ہو گئے، اور جو خاندانی پیشہ تھا، ذریعہ معاش تھا، وہی آپ نے اختیار کیا۔ روایت میں آتا ہے کہ ایک دن ایک بازار سے گزر رہے تھے تو کوفہ کے مشہور امام حضرت امام شعبی رحمت اللہ علیہ، ان سے ملاقات ہو گئی۔ انہوں نے آپ کے چہرے مبارک کو بڑے غور سے دیکھا، اب پوچھا بیٹا کیا کام کرتے ہو؟ امام اعظم فرماتے ہیں کہ میں نے عرض کی بازار میں کاروبار کرتا ہوں۔ فرمایا تم علماء کی محفل میں بیٹھا کرو، مجھے تمہاری پیشانی سے علم اور فضل اور دانش مندی کے آثار نمایاں نظر آتے ہیں. آپ دیکھیے پیشانی کو دیکھ کر بتا دینا، یہ بہت سے بزرگان دین اولیاء کاملین کے واقعات میں ہمیں ملتا ہے. آپ نے یہ بھی سنا ہوگا کہ گزشتہ انبیاء کرام علیہ السلام کی امتوں میں جب کوئی شخص رات میں کوئی گناہ کرتا تھا تو صبح اس کی پیشانی پر وہی لکھا ہوا آ جاتا. مثلا اس نے اگر چوری کی ہے تو پیشانی پہ لکھا ہے چور، اگر اس نے شراب پی ہے تو پیشانی پہ لکھا ہے شرابی، اگر زنا کیا ہے تو پیشانی پہ لکھا ہے زانی. غرض یہ کہ جو کام اس نے رات میں کیا گناہ وہی پیشانی پر لکھا آ گیا. یہ تو صدقہ ہے جناب رسول اللہ صلی اللہ علیہ وسلم کا کہ اس امت یعنی امت محمدیہ صلی اللہ علیہ وسلم رات میں کچھ بھی کرے صبح پیشانی اس کی صاف ہوتی. اللہ تعالیٰ نے اپنے حبیب صلی اللہ علیہ وسلم کے صدقے میں پردہ پوشی فرمائی. کوئی نہیں جانتا کہ اس نے رات میں کیا کیا، اگر وہ توبہ کر لے خالق کائنات اس کے گناہوں کا معاف فرما دے گا. اچھا اب لکھا ہوا نہیں ہوتا، لیکن ہم یہ کہتے ہیں کہ لکھا ہوا اب بھی ہوتا ہے، لیکن پڑھنے کے لیے نگاہ بصیرت چاہیے، روحانی باطنی نظر چاہیے. آپ دیکھتے ہیں نا، نجابت کے آثار، ذہانت و فطانت کے آثار، دانش مندی کے آثار پیشانی سے ظاہر. امام ربانی مجدد الفسانی حضرت شیخ احمد سرہندی فاروقی رحمت اللہ تعالی علیہ ونور اللہ مرقدہ، روایت میں آتا ہے کہ آپ کے صاحبزادے جس عالم سے جس استاد سے پڑھتے تھے تو امام ربانی نے فرمایا بیٹا میں نے تمہارے استاد کی پیشانی پر شقی لکھا ہوا دیکھا. صاحبزادے پریشان ہوئے، کہا ابا جان پھر آپ دعا کیجئے کہ ان کی شقاوت سعادت سے بدل جائے. فرمایا ٹھیک ہے ہم دعا کریں گے. پھر آپ نے دعا بھی فرمائی اور اس کے بعد فرمایا کہ اب میں نے ان کی پیشانی پر سعید یعنی نیک بخت یہ لکھا ہوا دیکھا. تو میرے بزرگوں اور دوستوں اس سے یہ پتا چلا کہ پیشانی پر آج بھی لکھا ہوتا ہے لیکن اسے پڑھنے کے لیے باطنی نظر چاہیے. حضرت امام شعبی رحمت اللہ تعالی علیہ نے امام اعظم ابو حنیفہ کی پیشانی کو دیکھ کر ذہانت و فطانت، نجابت، دانش مندی اس کے آثار پڑھ لیے کہ آگے چل کر یہ لڑکا علم اور فضل کے ایک بلند مقام پر پہنچے گا. فرمایا تم علماء کی مجلس میں بیٹھا کرو. امام اعظم فرماتے ہیں کہ اس کے بعد ان کا یہ جملہ میرے ذہن میں بیٹھ گیا. میں رات میں سونے کے لیے لیٹا، بار بار یہی جملہ میرے ذہن میں آتا رہا اور میں سوچتا رہا کہ انہوں نے کیا کہا. بالآخر میں نے یہ فیصلہ کر لیا کہ اب مجھے علماء کی صحبت میں بیٹھنا چاہیے اور علم دین حاصل کرنا چاہیے. ایک اور روایت بھی اس سلسلے میں آتی ہے جو آپ کے اس طرف آنے کا سبب ہوئی. امام اعظم نے ایک عجیب و غریب خواب دیکھا. آپ نے یہ دیکھا کہ نبی پاک علیہ الصلوۃ والسلام کی قبر مبارک روضہ انور جو ہے یہ میں کھود رہا ہوں. اس کی تعبیر پوچھنے کے لیے امام ابن سیرین جو اس زمانے کے بہت بڑے معبر تھے ان کی خدمت میں حاضر ہوئے اور ان سے پوچھا تو انہوں نے فرمایا کہ تم نبی پاک علیہ الصلاۃ والسلام کی احادیث کو جمع کرو گے اور اس سے عالم اسلام کو آگاہی حاصل ہوگی، ایک دستور ملے گا اور دیگر چیزیں بیان فرمائیں. تو علماء نے لکھا کہ یہ خواب بھی اس بات کا سبب بنا کہ آپ اس طرف راغب ہوئے، علم دین کی طرف، خصوصاً احادیث کی ترویج و اشاعت کی طرف. آپ نے سب سے پہلے اس زمانے کے ایک بہت بڑے محدث امام حماد، جن کا بڑا چرچا تھا اور ان کا حلقہ درس بہت مشہور تھا، ان کی خدمت میں آپ حاضر ہوئے اور پڑھنا شروع کیا. دیگر تلامذہ سوال کرتے تھے لیکن آپ کی خصوصیت یہ تھی کہ جب بھی آپ سوال کرتے تھے वो सवाल ही आपकी ज़हानत और फतानत की गवाही देता था। इमाम हम्माद ने देखा कि वाकई ये मेरा शागिर्द इन तमाम तलामिज़ा में सबसे ज़्यादा ज़हीन और फतीन है। फरमाया कि अबू हनीफा तुम आगे बैठा करो। आपने उनको सबसे आगे बिठाया, कभी भी बेमानी सवाल नहीं किया, फजूल बात नहीं की, हमेशा खामोश रहते थे। उस्ताद मुहतरम जो पढ़ाते थे गोया वो आपके कल्ब और जहन में उतर जाता। अल्लाह ताला ने ऐसी जहानत और फतानत आपको अता फरमाई थी और ऐसा गजब का हाफजा आपको अता फरमाया। हजरत हम्माद के दर्स में आप शामिल रहे और किसी काम से जब उनको जाने का इत्तेफाक हुआ तो कहा कि अबू हनीफा तुम मेरी जगह बैठ जाओ और तुम इनको पढ़ाओ। आप गौर कर सकते हैं कि तमाम तलामिजा में जिसका इंतखाब इमाम हम्माद ने किया और उनकी नजर पड़ी वो हजरत इमाम आजम अबू हनीफा रदी अल्लाह तआला, वरना हल्का दर्द बहुत बड़ा था। इतने कसीर तादाद में तलामिजा तो किसी ऐसे ही आम आदमी को तो बिठा नहीं सकते थे, आम शागिर्द को। वो जानते थे कि इनके अंदर इल्म है, काबिलियत है, जहानत है, फतानत है, मतानत है, संजीदगी है। इसीलिए कहा कि अबू हनीफा तुम मेरी जगह बैठो। और रिवायत में आता है कि इमाम आजम अबू हनीफा ने रदी अल्लाह ताला अन्हु अपने उस्ताद इमाम हम्माद रदी अल्लाह ताला अन्हु की गैर मौजूदगी में 60 फतवे दिए। 60। जब वो वापिस आए वो तमाम फतावा आपके सामने पेश किए गए। 40 को आपने बिल्कुल दुरुस्त करार दिया और बाकी जो थे उसमें थोड़ी सी आपने तसहीह फरमा दी। इससे ये पता चलता है कि हजरत इमाम आजम अबू हनीफा रजी अल्लाह ताला अन्हु का इल्म तमाम तलामिजा में, हजरत हम्माद के तमाम तलामिजा में सबसे बढ़कर था। सिलसिला चलता रहा। इसके बाद आप मक्का मुअज्जमा तशरीफ ले गए, वहां पर काफी अरसे रहे और सिर्फ हजरत हम्माद के दर्स में 10 साल आपने गुजारे। मुसलसल 10 साल उनके दर्स में हाजिर रहकर कस्बे इल्म कस्बे फैज किया। मक्का मुअज्जमा के बड़े बड़े उलमा हजरत अता बिन अबी रबा, उनका हलका बहुत वसी था और मशहूर ताबई थे, उनकी बारगाह में भी हाजिर हुए। जहां आपको ये इल्म होता कि इस मकाम पर कोई मुहद्दिस, कोई ताबई, कोई बड़ा आलिम मौजूद है, फौरन उसकी खिदमत में हाजिर हो जाते। वहां पर आपने इल्म हासिल किया और वहां भी आपके इल्म की वजह से आपकी बड़ी कदर हुई, इज्जत और मंजिलत आपको हासिल हुई और मक्के मुअज्जमा के बड़े बड़े उलमा ने आपको इज्जत की निगाह से देखा। इसके बाद हुसूल इल्म के लिए जो तड़प एक आपके दिल में थी वो तड़प आपको मदीने मुनव्वरा ले आई। वहां पर आपने बड़े बड़े जलीलुल कद्र मुहद्दिसीन की खिदमत में रहकर इल्म हासिल किया, हदीस का, फिका का और दीगर उलूम आपने हासिल किए। रिवायत में यह आया कि हजरत इमाम आजम अबू हनीफा रजी अल्लाह ताला अन्हु ने 4000 बड़े बड़े मुहद्दिसीन से आपने इल्म हासिल किया और फिर उस इल्म को आपने आगे बढ़ाया। ज़ोहद तक्वे का यह हाल था कि इल्म के साथ साथ जो आपका खानदानी पेशा था, कारोबार था, जरिया माश था, कपड़े का, वो जारी था। एक मरतबा एक मकाम पर तशरीफ ले जा रहे थे तो जो खादिम था, जो दुकान पर, जिसको आज की जबान में आप सेलमैन कहें, उससे फरमाया कि मैं जा रहा हूं, ये माल यहां पर है, जो भी ग्राहक आए उसे बेच देना, लेकिन इसकी खूबी खामी उसे बता देना। और असल तरीका यही है, शरीयत इस्लामिया ने यही सिखाया, नबी पाक अलैहिस्सलाम की अहादीस भी इस पर शाहिद है। हुक्म यही है कि जो माल हो उसकी अच्छाई बुराई ग्राहक को बयान कर दी जाए। लेकिन आजकल तो ये होता है कि हम अपने गलत माल को अच्छा करके हम बेच दें और दूसरे को धोखा दे दें, ये नहीं सोचते कि खालिक कायनात भी हमें देख रहा। आप तशरीफ ले गए, एक थान जिसके अंदर नक्स था, खराबी थी, ऐप था, उसने गाहक को अच्छा करके खूबी बताकर बेच दिया। बाहर देखने में सही लग रहा, जाहिर एक पैक माल हो तो आदमी को पता नहीं कि इसके अंदर क्या खराबी, ज्यादा कीमत उससे वसूल कर ली, उसने कीमत अदा कर दी, वो चला गया। उसके जाने के काफी देर के बाद आप तशरीफ लाए, पूछा, सवाल किया, कहां हुजूर मैंने बेच दिया, कौन सा माल, फला थान, उसमें जो खराबी थी तुमने बताई, कहा नहीं। आपको सख्त गुस्सा आया, उसको डांटा कि जब मैंने तुमसे कहा था कि उसकी अच्छाई बुराई बयान कर देना, कितने पैसे लिए, जब उसने बताया फरमाए तो कीमत भी तुमने ज्यादा ले ली, उसका ऐप भी बयान नहीं किया, फौरन दौड़कर जाओ, ग्राहक अभी ज्यादा दूर नहीं गया होगा, उसको पकड़कर लाओ, जो ज्यादा कीमत है उसे वापिस दो, और उस थान की, उस कपड़े की अच्छाई बुराई, उसका ऐप जो भी है उसे बयान कर दो। उसने कहा, नहीं हजरत, वो तो किसी दूसरे शहर से आया था और उसी वक्त वो माल लेकर रवाना हो गया। आपको सख्त अफसोस हुआ, सोचते रहे। अब आप देखिए, इमाम आजम का तकवा, खशियत इलाही जो इनके दिल में रासिख थी, 80 थानों की कीमत आपने राह खुदा में खैरात कर दी, सिर्फ इसलिए कि कयामत के दिन मुझसे ना पूछा जाए। हालांकि उनके हुक्म से यह नहीं हुआ था, जिसने किया था वो तो उनका खादिम था और उसने अपनी मर्जी से किया था, लेकिन आपने उस चीज को अपने ऊपर लिया कि मेरी दुकान थी, मेरा माल था, मेरे खादिम ने किया, अगर कयामत के दिन खालिक़े कायनात मुझसे सवाल करेगा तो मैं क्या जवाब। इतना तकवा, इतनी खशियत इलाही आज किसके दिल में हो। ये है इमाम आजम अबू हनीफा रदी अल्लाह तआला अन्हु का तकवा, परहेजगारी, खशियत इलाही जो उनके दिल में रासिख हो चुकी थी। इल्म और फजल के बाद तकवा, परहेजगारी और इबादत और रियाजत भी इतनी ही थी कि हर रोज रात में 2 रकात नफिल की नियत बांधते थे और 1 कलाम पाक खत्म फरमाते। 40 साल ईशा के वजू से फजर की नमाज आपने पढ़ी, इमाम आजम अबू हनीफा रजी अल्लाह ताला अन्हु, और उसमें आंखों से आंसू जारी होते थे, मुसलसल रोते रहते थे, यहां तक कि आपकी रीशे मुबारक आंसुओं से तर हो जाती। ये आपका तकवा था और ये आपकी परहेजगारी थी। 55 हज इमाम आजम अबू हनीफा ने किए, 55 हज, गौर कीजिए, जो एक हज करे हज मकबूल, हदीस शरीफ के मुताबिक जब वो हज करके आता है तो ऐसा है कि उसने कोई गुनाह किया ही नहीं, जैसे आज ही वो पैदा हुआ। और जिसने 55 हज किए हो, उसके मकाम और मर्तबे और उसके अजर सवाब का अंदाजा कौन कर सकता है। और एक रिवायत में यह आया कि जब आप आखिरी हज अदा फरमाने के लिए मक्का मुअज्जमा पहुंचे तो बैतुल्लाह के कलील बरदार, जो आपको जानता था, फरमाया कि मेरे लिए दरवाजा खुल सकता है। उसने कहा, खुल सकता है। बैतुल्लाह का दरवाजा खोल दिया, आप अंदर तशरीफ ले गए, 2 सुतूनों के दरमियान खड़े होकर 2 रकात नफिल की नियत बांधी और 1 कलामे पाक 2 रकात में बैतुल्लाह के अंदर आपने मुकम्मल किया। फरमाते हैं कि जब मैंने वो कलामे पाक मुकम्मल किया 2 रकात नफिल में, तो कोने पे से, गैब से आवाज आई बैतुल्लाह के कोने से, अबू हनीफा, तुमने बहुत अच्छी तरह हमारी मार्फत हासिल कर ली, हमने तुम्हें भी बख्शा और कयामत तक जो भी तुम्हारे तरीके पर चलेगा उसे भी बख्शा। ये बशारत है इमाम आजम अबू हनीफा रजी अल्लाह ताला अन्हु के लिए और उनके सदके में हम हनफियों के लिए भी, कि अगर हम सही तरह उनके पैरोकार बने और उनके फिका पर अमल करें, इंशाअल्लाह ताला अल्लाह की रहमत से उम्मीद है कि वो अपने हबीब पाक साहिब लौलाक सल्लल्लाहु अलैहि वसल्लम के सदके में हम सब के गुनाहों को भी माफ कर देगा और बख्श देगा इंशाअल्लाह ताला। अल्लाह तबारक व ताला हम सबको अमल की तौफीक अता फरमाए। इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु को अल्लाह ने अजीम शान जहानत और फतानत अता फरमाई। वो मसाइल जिनमें उस दौर के उलमा आजिज हो गए और उन्होंने कह दिया कि इस जवाब के अलावा इस मसले का कोई जवाब हो ही नहीं सकता, इमाम आजम ने अलग जवाब दिया और मसले को मिनटों में हल कर दिया। एक मसला आया कि एक शौहर ने बीवी से कहा, मैं इस बात पर कसम खाता हूं कि जब तक तू मुझसे कलाम नहीं करेगी, मैं तुझसे कलाम नहीं करूंगा। कसम खा ली। बीवी ने यह सुना, उसने भी इसी तरह की कसम खा ली, जब तक तू मुझसे कलाम नहीं करेगा, मैं तुझसे कलाम नहीं करूंगा। अब दोनों खामोश बैठे। अब जाहिर है कसम तो खा ली, लेकिन सोचा नहीं कि इसका नतीजा क्या होगा। अब कसम टूटेगी, गुनाह होगा, कफारा देना पड़ेगा। जाओ उलमा के पास पूछो, लोगों की कैफियत यही है कि पहले काम कर लेते हैं, बाद में उलमा के पास जाते। उस जमाने के जो बड़े बड़े मुहद्दिसीन थे, उलमा थे, फुकाहा थे, उन्होंने सुना, उन्होंने कहा नहीं, कसम तो लाजिम आएगी। दोनों ने एक जैसी कसम खाई ना। शौहर ने कहा जब तक तू कलाम नहीं करेगा तो मैं नहीं करूं, और बीवी ने कहा जब तक तू नहीं करेगा मैं नहीं करूंगी। तो ये तो मसला कैसे हल होगा? इसका कोई जवाब नहीं है, कोई हल नहीं। कसम लाजिम आएगी, दोनों पर कफारा होगा, कसम तो टूटेगी, कलाम तो दोनों करेंगे आपस में, या फिर कलाम ही ना करें। इमाम आजम अबू हनीफा रजी अल्लाह तआला अन्हु के पास मसला आया। आपने फरमाया ये बात कर लें, किसी पर कोई कसम कोई कफारा नहीं होगा। उलमा हैरान है, अबू हनीफा ने ये कैसे कह दिया? जाओ जाकर उनसे पूछो, उन्होंने कोई सोचा नहीं, बगैर सोचे समझे फैसला कर दिया। फिर आपके पास आए, आपने फरमाया भाई मैं कह रहा हूं ना, कोई मसला नहीं, शौहर को चाहिए कि वो बात कर ले, बाकी मसला हल हो जाए। उनका कैसे? उलमा कहते हैं कि नहीं, दोनों ने कसम खाई है। फरमाया अच्छा सुनो, शौहर ने क्या कहा? शौहर ने कहा ना, जब तक तू मुझसे कलाम नहीं करेगी मैं नहीं करूंगा। यही कहा? उन्होंने कहा जी यही कहा। क्या उसके बाद बीवी ने क्या कहा? बीवी ने कहा जब तक तू नहीं करेगा तो मैं नहीं करूंगी। तो जब पहले शौहर ने कसम खाई तो बीवी ने कलाम किया या नहीं किया? बीवी ने कलाम किया ना, तो इसकी कसम तो पूरी हो गई। और जब बीवी ने कहा कि जब तक तू नहीं करेगा तो मैं नहीं करूंगी, तो इसको चाहिए ये कलाम कर ले, दोनों की कसम पूरी हो जाए। लोगों ने ये सुना, उलमा ने, तो सब सर पकड़ कर रह गए और कहा कि वाकई अबू हनीफा, अल्लाह ने इल्म और फजल के जो दरवाजे तुम्हारे ऊपर खोले हैं, खुदा की कसम वो किसी पर नहीं खोले। इसी तरह का एक वाकया पेश आया कि एक शख्स की दो बीवियां थीं, एक ही घर में रखा, एक ऊपर और एक नीचे। जब साहब बहादुर आए और ऊपर चढ़ने लगे तो नीचे वाले ने टांग पकड़ी कि कहां जा रहे हो? ऊपर वाली ने देखा तो उसने हाथ पकड़ लिया कि नहीं यहां पर आओ। अब नीचे वाली नीचे खींचती है, ऊपर वाली ऊपर खींचती। इनको गुस्सा आया, इन्होंने ऊपर देख के कहा तेरे पास ऊपर आऊं तो तुझ पे तीन तलाक, और नीचे वाली से कहा तेरे पास नीचे जाऊं तो तुझ पे तीन तलाक, दोनों को तलाक दे दे। अगर ऊपर तेरे पास आऊं तो तुझ पे तीन तलाक, और नीचे देकर कहा नीचे तेरे पास आऊं तो तुझ पे तीन तलाक। अब बीच में खड़े हैं, अब कहीं ना कहीं तो जाना है, ऊपर जाए तो उस पर तलाक होगी, नीचे जाए तो, यानी जिसके पास जाएंगे शर्त ही ऐसी लगा दी कि तलाक हो जाएगी। फिर भेजा लोगों को उलमा के पास, गए, उलमा ने यही फतवा दिया, एक न एक पे तलाक होगी। अब गुस्से में कह दिया, लेकिन छोड़ना चाहते नहीं दोनों को। उलमा से कोई सूरत निकल आए? कहा नहीं, कोई सूरत नहीं निकल सकती, तूने बात ही ऐसी कह दी, शर्त ऐसी लगा दी। आखिर में इमाम आजम अबू हनीफा रजी अल्लाह तआला अन्हु की बारगाह में जब लोग ये मसला लेकर गए कि भाई ये मसला है, वो बैठा है बीच में, क्या करना चाहिए? फरमाया किसी पे भी तलाक नहीं हो। फिर वही बात उलमा ने कहा कि भाई अजीब आदमी, ये कैसी बात कर रहे हैं, शर्त ऐसी लगाई है, उस शर्त में तो एक न एक पर तलाक होगी। आपने फरमाया सुनो, उसके अल्फाज क्या थे? क्या अल्फाज ये थे, उसने ऊपर देखकर कहा, जो ऊपर बीवी थी, कि अगर ऊपर तेरे पास आऊं तो तुझ पे तीन तलाक, कहा यही था ना। और नीचे वाली से क्या कहा? कहा नीचे देखकर कहा, अगर नीचे तेरे पास आऊं तो तुझ पे तीन तलाक। फरमाया जो ऊपर है उसको नीचे ले आओ, जो नीचे है उसको ऊपर ले जाओ। अब ये क्या, ऊपर जाए या नीचे जाए, ना ऊपर वाली पे तलाक ना नीचे वाली। ये है इमाम आजम का फतवा, ये है उनकी जहानत और फतानत। अल्लाह ताला ने ऐसा इल्म उन्हें अता फरमाया था कि बड़े बड़े मुहद्दिसीन, बड़े बड़े मुफस्सरीन, मुतकल्लमीन ये कहते थे कि इमाम आजम अबू हनीफा का इल्म ऐसा है कि खुदा की कसम अगर वो लोहे को सोना साबित करना चाहें अपने इल्म से कर सकते हैं कि वाकई ये सोना। अल्लाह ने ऐसा इल्म उनको अता फरमाया। आपने जिस कदर फिकही मसाइल बयान फरमाए उनकी तादाद 12,70,000 से जायद है। गौर कीजिए, 12,70,000 سے زائد مسائل فقہی مسائل امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ نے بیان فرمائے. تقوی، پرہیزگاری، طہارت، پاکیزگی، احقاق حق، ابطال باطل اور احترام سادات. اہل بیت سے آپ کو بڑی محبت تھی. بنو امیہ کا دور اور بنو عباس کا دور بھی امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ نے دیکھا اور آپ ہمیشہ سادات کا ادب کرتے تھے، احترام کرتے تھے، عزت کرتے تھے. اور جو یہ بنو امیہ بنو عباس نے جو اہل بیت پر ظلم و ستم کیے، آپ ہمیشہ ان سے نالا رہتے تھے اور ان کے خلاف ہی آپ نے بات کی کہ یہ حکومت جو کچھ کر رہی ہے اہل بیت کے ساتھ، اہل بیت اطہار کے ساتھ، یہ بالکل غلط ہے. بہت سے فتوے بھی آپ نے حکومت وقت کے خلاف دیے. چنانچہ انہوں نے، عباسی خلیفہ، اس نے یہ دیکھا کہ ان کو کس طرح راستے سے ہٹایا جائے. ویسے ہٹانا ناممکن تھا، تو اس نے ایک بہانہ تراشا اور آپ کو اپنے دربار میں بلا کر کہا، ابو حنیفہ ہم تمہیں قاضی القضہ بنانا چاہتے ہیں، یعنی آج کی زبان میں آپ کہیں چیف جسٹس، سب سے بڑا عہدہ. ایک بڑا محل ہوگا، محافظ ہوں گے، ٹھیک ٹھاک تنخواہ ہوگی، یہ ساری مراد ہم تمہیں دیں گے. یہ صرف ایک بہانہ تھا، اصل میں تو وہ آپ کا دشمن تھا اور اہل بیت کا بھی دشمن تھا، اور آپ اہل بیت کی ہمیشہ حمایت فرماتے تھے. یہ بہانہ اس نے تراشا، وہ جانتا تھا کہ کبھی بھی آپ یہ عہدہ قبول نہیں فرمائیں. اور امام اعظم بہت اچھی طرح جانتے تھے، اگر میں نے یہ عہدہ قبول کر لیا تو حکومت وقت کے ایما پر اس کی مرضی سے مجھے فیصلے کرنے پڑیں گے. وہ سادات کے خلاف بھی فیصلہ کرا سکتے، کسی اور کے خلاف بھی کرا سکتے ہیں، یعنی پھر آدمی ایک ڈمی بن کر رہ جاتا. اور اس دور میں یہی ہو رہا تھا. آپ نے فرمایا، میں اپنے آپ کو اس قابل نہیں سمجھتا. خلیفہ نے کہا، ابو حنیفہ تم جھوٹ بول رہے ہو. فرمایا، جھوٹا شخص تو ویسے بھی اس لائق نہیں ہوتا کہ اسے بنایا جائے. اب وہ خاموش ہو گیا، لیکن بدبخت آپ کو بار بار کہتا رہا، آپ انکار کرتے رہے. اس نے کہا، ان کو قید کر دو. آپ کو جیل میں بند کر دیا گیا. پھر جیل میں کچھ لوگوں کو بھیجا گیا کہ جا کر انہیں سمجھاؤ، انہیں بتاؤ کہ یہ بات مان لیں. لوگ آتے رہے کئی روز تک. آپ کا ایک ہی جواب تھا، استقامت کے ساتھ اس پر قائم رہے، کہ میں یہ عہدہ قبول نہیں کروں گا. پھر وہ بدبخت جو تھا اپنی بدبختی پر اور ظلم و ستم پر اتر آیا اور کہا کہ روزانہ ان کو کوڑے لگائے جائیں. 10 روز تک مسلسل آپ کو کوڑے لگائے گئے. وہ عظیم ہستی جس کے ہزاروں لاکھوں شاگرد تھے، جس کے علم اور فضل کو وقت کے جید علماء نے تسلیم کیا تھا، جس پر اللہ نے علم و فضل کے دروازے کھول دیے تھے، جو طہارت اور پاکیزگی کا مجسمہ تھا، جو تقوی و پرہیزگاری کا مجسمہ تھا، یہ تمام فضائل ہونے کے باوجود اس بدبخت نے آپ پر اتنا ظلم کیا کہ روزانہ کوڑے لگائے گئے 10 روز تک، یہاں تک کہ خون جسم مبارک سے بہ کر پنڈلیوں سے نیچے تک چلا جاتا. اتنی تکلیف آپ نے اٹھائی. اور اس کے بعد پوچھا جاتا، آپ کیا کہتے ہو؟ فرمایا، میں یہ قبول نہیں کروں. آخر میں زہر کا پیالہ آپ کو دیا گیا، یہ پی لے. فرمایا، میں اپنی موت پر کیسے راضی ہو سکتا ہوں؟ یہ خودکشی ہے اور یہ حرام موت میں مرنا نہیں چاہتا. جب آپ نے پینے سے انکار کیا تو آپ کو لٹا کر زبردستی وہ زہر کا پیالہ آپ کے منہ میں ڈال دیا گیا. جب آپ نے دیکھا کہ زہر جسم میں اتر گیا، سرایت کر گیا، فوراً آپ نے اپنی پیشانی کو زمین کے ساتھ لگا دیا، سجدے کی صورت میں آپ ہو گئے، سجدہ کیا اور سجدے کی حالت میں روح مبارک آپ کی پرواز کر گئی. لاکھوں انسانوں نے آپ کی نماز جنازہ ادا کی، اور بعض روایت میں آیا کہ 20 روز تک لوگ آپ کی قبر پہ آ کر نماز پڑھتے رہے. 40 روز تک قبر مبارک سے جو مٹی تھی اس سے خوشبو آتی رہی. امام شافعی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، امام اعظم کی قبر دعا کی قبولیت کے لیے تریاق ہے. اگر کوئی چاہتا ہے کہ اس کی دعا قبول ہو امام اعظم ابو حنیفہ کے مزار مبارک کے پاس جا کر ان کے وسیلے سے دعا کرے، اللہ تعالیٰ قبول فرمائے۔ اور خود اپنا عمل بیان کرتے ہیں امام شافعی کہ جب مجھے کسی مسئلے میں پریشانی ہوتی ہے میں امام اعظم ابو حنیفہ کے مزار پہ آتا ہوں، دو رکعت نفل ادا کرتا ہوں، ان کے وسیلے سے دعا کرتا ہوں، میری مشکل دور ہو جاتی۔ اور روایت میں آیا کہ جب امام شافعی تشریف لائے، نماز کا وقت ہوا، آپ نے امام اعظم کے مزار کے قریب نماز پڑھی تو اس میں رفع یا دین نہیں کیا، یعنی ہاتھوں کو بار بار اٹھانا جو امام شافعی کے فقہ میں ہے آپ نے نہیں کیا۔ لوگوں نے پوچھا کہ آپ کے فقہ میں تو یہ ہے، فرمایا اتنے بڑے امام کے سامنے میں اپنا فقہ چلاؤں مجھے شرم آتی، تو آپ نے ان کے مزار کے پاس رفع دین نہیں کیا۔ یہ ہے امام ابو حنیفہ رضی اللہ تعالیٰ عنہ کی شان۔ جو آپ کے مخالفین ہیں وہ کہتے ہیں امام اعظم کو صرف 17 حدیثیں یاد تھی، حالانکہ 4000 حدیثیں آپ نے روایت کی ہیں، 4000 جن سے آپ نے مسائل اخذ کیے ہیں، 7 صحابہ کی زیارت کی، ان سے احادیث لی ہیں، 4000 مشائخ سے آپ نے فیض حاصل کیا ہے، اور 12,70,000 مسائل آپ نے بیان فرمائے ہیں۔ معمولی بات نہیں ہے۔ امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ کے متعلق ہم نے نہایت اختصار کے ساتھ بیان کیا، ورنہ ایک مجلس میں ان کی صفات، ان کے کارنامے، ان کی عبادت، ریاضت، تقویٰ، پرہیزگاری، ذہانت، فطانت، یہ تمام چیزیں بیان کرنا ناممکن ہے۔ ہم نے اختصار کے ساتھ چند واقعات بیان کیے ہیں۔ اللہ تبارک و تعالی بے شمار رحمت نازل فرمائے ان کے مرقد مبارک پر، اور ہم سب کو ان کے مسلک، مسلک حنفی، فقہ حنفی پر زندہ رکھے، اسی پر زندہ رکھے اور اسی پر موت عطا فرمائے، اور ہم سب کو امام ابو حنیفہ کے جھنڈے تلے قیامت کے دن اٹھائے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔